नमस्कार। रेडियो भिजन 91.6 मेगाहर्ज र इन्टरनेटमा www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको प्रत्येक महिनाको 10 गते प्रसारण हुने हल्दीबारी खबरमा स्वागत छ। कार्यक्रम प्रस्तुता म पुष्प बराल। कार्यक्रम हल्दीबारी खबरमा हामीले हल्दीबारी गाउँपालिकामा भइरहेका विकास निर्माणका कामहरू, त्यहाँका जनताको अपेक्षा र जनताको अपेक्षालाई सरकारवाला निकायले कसरी सम्बोधन गरिरहेका छन् भन्ने पक्षमा हामी प्रत्येक महिनाको 10 गते कार्यक्रम प्रसारण गर्ने गर्दछौ। यसपालि भने जनप्रतिनिधिहरू निर्वाचित भएर आएको अन्तिम वर्ष पनि हो, यो वर्ष चुनावी वर्ष पनि हो। आगामी वैशाख 30 गते स्थानीय तहको दोस्रो कार्यकालको निर्वाचन हुन गइरहेको छ। दोस्रो कार्यकालको निर्वाचन हुनुभन्दा अगाडि फेरि उम्मेद्वार बन्न चाहने पहिलेका जनप्रतिनिधिले अनिवार्य राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको छ। सो अवस्थामा अहिले पुराना जनप्रतिनिधिहरू फेरि विभिन्न पदमा दोहोरिने सम्भावना पनि रहेको छ। हल्दीबारी गाउँपालिकामा चाहिँ फेरि जनप्रतिनिधिहरू दोहोरिने सम्भावना पनि देखिएको छ। यसै बीचमा यो 5 वर्षको अवधिमा हल्दीबारी गाउँपालिकामा विकास निर्माणका कामहरू के कस्ता भए त, विकास निर्माणले कतिको गति लिन सक्यो त, जनताको भावना अनुसार काम गर्न जनप्रतिनिधिले सकेको अवस्था रह्यो कि रहेन त, यसको परिणाम त पक्कै पनि आगामी निर्वाचनले जनताले कतिको विश्वास गरेका छन् त्यो देखाउने नै छ। तर यो 5 वर्षको फेरिस्ता चाहिँ कस्तो रह्यो त, हल्दीबारी गाउँपालिकाले जनताका अपेक्षा अनुसारका के कस्ता कामहरू गरे त सुनौ। हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर बहादुर गिरीले प्रस्तुत गरेको यो प्रतिवेदन।
हामीले हल्दीबारी गाउँपालिकाभित्र सबैभन्दा पहिला जनताहरूबाट हामीले कर लिएका थियौँ र हामीले जनताको कर जनताको निम्ति भनेर जनता उपचार सहायता कोष भन्ने एउटा कोष सञ्चालन गऱ्यौँ। त्यो कोषबाट हामीले चाहिँ मृगौला फेल भएका क्यान्सरका पीडितहरूलाई 25,000 रुपियाँसम्म सहयोग गर्न सक्ने गरी 5,000 अन्य रोगीहरूलाई पनि उहाँहरूको अवस्था बुझेर चाहिँ सहयोग 25,000 सहयोग गर्न सक्ने गरीको कार्यविधि कानुन बनाएर हामीले यहाँका झन्डै चाहिँ 1,000 बढी नागरिकहरूलाई हामीले त्यो सुविधा दिएको कुरा र त्यसको अगुवाई त्यो कार्यक्रम हाम्रो पार्टीले हामीले लिएको कुरा म यहाँहरूको बिचमा राख्न चाहन्छु। हामीले त्यस्तै 3 साबिक जलथल हल्दीबारी र गोलदाप मिलेर गाउँपालिका बनेकोले गर्दा आज सानो एउटा टेस्ट गर्न पनि वीरतामठ पुग्नुपर्ने र एउटा सुगरकै कुरा गर्दा बिहान फास्टिङ चेक गर्नुपर्ने अनि 2 उही खाना खानुपर्ने, 2 कुर्नुपर्ने अनि त्यस पछाडि फेरि रिपोर्ट पर्खिनु पर्दा एउटा मान्छेको सामान्य टेस्ट गर्दा दिनभरिको समय खेर जाने गरेको स्थितिलाई हामीले समयको बचत गर्दै हामीले चाहिँ यहाँ भएका ज्येष्ठ नागरिकहरू, अपाङ्गताहरू र एकल महिलाहरू र शहीद विपत्ता परिवारहरूका सदस्यहरूलाई निशुल्क गर्दै हामीले साबिक जलथल हल्दीबारी र गोलदाबमा हाम्रो अगुवाईमा हाम्रो पहलमा हाम्रो पार्टीको तर्फबाट हामीले पहल गरेर हामीले 3 साबिक गाविसहरूमा ल्याब सञ्चालन गऱ्यौँ। हामीले त्यस्तै तपाईँको चाहिँ हल्दीबारी 3 र 5 साबिक जलथलको चाहिँ 3 वार्ड बने र 2 वार्डमा स्वास्थ्य केन्द्रहरू थिएनन्। त्यहाँ हाम्रो पहलमा चाहिँ नेपाल सरकार समक्ष पहल गरेर 2 स्वास्थ्य केन्द्रहरू निर्माण गरिसकेर अगाडि बढाइएको कुरा म यहाँहरूको बिचमा राख्न चाहन्छु। शिक्षातर्फ हामीले गाउँपालिकाको तर्फबाट चाहिँ नियमलीमा गाउँपालिकाको उपाध्यक्ष शिक्षा समितिको अध्यक्ष हुने भनेर म आफै शिक्षा समितिको अध्यक्ष भएर हामी सबैको इच्छा अनिवार्य निशुल्क शिक्षा भन्ने कार्यक्रम सञ्चालन गऱ्यौँ र नेपालको संविधानमा पनि आधारभूत तहसम्म स्थानीय सरकारको भएको कारणले गर्दा हामीले कानुनमा भएको कुरा चाहिँ कार्यान्वयन गर्नुपर्छ भन्ने गरेको हिसाबले 12 पढ्ने भाइ बहिनीहरूलाई हल्दीबारी गाउँपालिकामा हामीले निशुल्क गर्ने गरेको हाम्रो पार्टी हामीले छलफल गरेर हामीले अगुवाई गरेर कार्यक्रम पनि हामीले कार्यान्वयन गरायौँ। हामीले 83 हल्दीबारी माविमा हालसम्म बाल्य विज्ञान भनेर हामीले प्राविधिक विषय सञ्चालन गरेका छौँ। त्यहाँ अहिलेसम्म 83 भाइ बहिनीहरूलाई हामीले निशुल्क रूपमा गाउँपालिकाबाट अनुदान दिएर त्यहाँ 83 भाइ बहिनीहरूलाई हामीले बाल्य विज्ञान सम्बन्धी अध्ययन गराइरहेको कुरा म यहाँहरूको बिचमा राख्न चाहन्छु। हामीले चाहिँ सबै विद्यालयहरूमा नेपाल सरकारबाट चाहिँ तत्कालीन अर्थमन्त्री युवराज खत्रीडाज्यूसँग अनुरोध गरेर 2,31,96,000 रुपियाँ पैसा लिएर हामीले सामुदायिक विद्यालयहरूमा कम्प्युटर ल्याबको स्थापना गऱ्यौँ। माविमा 30 भन्दा बढी कम्प्युटर र आधारभूतमा 20-25 र प्राविधिकमा विद्यार्थी सङ्ख्याको आधारले हामीले कम्प्युटरहरूको ल्याब स्थापना गऱ्यौँ। त्यति मात्र गरेनौँ, हामीले त्यो कम्प्युटर सहित विद्यालयका प्राविधिक काम गर्न सक्ने गरी त्यहाँ आवश्यक चाहिने इन्भर्टर प्रिन्टरहरूको समेत व्यवस्थापन गऱ्यौँ। एउटा सामान्य क्वेसन छाप्न पनि वृत्त भ्रमण जानुपर्ने अनि कतिपय कुराहरू चाहिँ विद्यार्थीहरूबाट चाहिँ रकमहरू लिने त्यो खालको अन्त्य गर्नको लागि हामीले सबै कुरा विद्यालयबाट गर्यौँ। त्यो त्यति मात्रै हामीले दिएनौँ। हामीले चाहिँ सँगसँगै 11 र 12 कम्प्युटर साइन्स लिएर 12 कक्षा क्लियर गरेका भाइ बहिनीहरूलाई प्रावि सुसरको सेवा सुविधा दिएर कम्प्युटर शिक्षकको रूपमा नियुक्ति गरेर राख्यौँ। हामीले त्यस्तै मानसिक विकासको साथसाथै शारीरिक विकासको पनि उत्तिकै महत्त्व हुन्छ भनेर हामीले 3 योग शिक्षक, 3 राष्ट्रिय कबड्डीका खेलाडीहरू र 3 कराटेका खेलाडीहरूलाई हामीले घुम्ती प्रशिक्षकको रूपमा राखेर हामीले सबै विद्यालयहरूमा घुम्ती प्रशिक्षकको रूपमा प्रयोग गरेर आज एक दिन एउटा विद्यालयमा, अर्को दिन अर्को विद्यालयमा गरेर हामीले खेलकुदको क्षेत्रलाई पनि यसरी अगाडि बढायौँ। हामीले लोपमूलक जाति हल्दीबारी गाउँपालिकाको सबैभन्दा ठुलो समुदायहरू लोपमूलक जाति मेचे समुदायहरू भएको कारणले गर्दा दिपेन्द्र प्राईमा हामीले मेचीहरूको मातृभाषालाई पठन पाठनको रूपमा त्यस विद्यालयबाट सञ्चालन गरेको कुरा म यहाँहरूको बिचमा राख्न चाहन्छु। हामीले हिजो हामी निर्वाचित भएर आउँदाखेरि विद्यालयका कम्पाउन्डहरू थिएनन्। विद्यार्थीहरू टिफिनमा चोक हुँदै जाने अनि चोक हुँदै जाँदाखेरि त्यहाँ चाहिँ कतिपय कुराहरू ड्यामेज भएका पाउरोटीहरू, ड्यामेज भएका बिस्कुटहरू, त्यस्ता कुराहरू चाहिँ टिफिनको रूपमा प्रयोग गर्थे। आज हामीले भए जति हाम्रा सबै सामुदायिक विद्यालयहरूमा हामीले क्यान्टिन सबै ठाउँ चमेनागिरियाको निर्माण गरेका छौँ र त्यो एउटा चमेनागिरियामा आज 2-3 मान्छेले काम पाएको अवस्था छ। त्यो भएको कारणले गर्दा हामीले सबै विद्यालयहरूमा दैनिक फ्रेस ताजा तपाईँको चाहिँ खाजा खान सक्ने गरी हामीले यो जङ्क फुड निषेध गरी पोषणयुक्त खाजा उपलब्ध गराउने गरी गाउँपालिकासँग समन्वय गरेर ती क्यान्टिनहरू सञ्चालन गरेको कुरा म यहाँहरूको बिचमा राख्न चाहन्छु। हामीले कृषि तथा पशुपालनमा हामीले हल्दीबारीको बाचा झापाभरी माछा भन्ने कार्यक्रम सञ्चालन गर्यौँ। हिजो चाहिँ तपाईँको चाहिँ प्रदेश सरकारबाट 3 समेत माछाको पकेट क्षेत्रको रूपमा हामीलाई प्रदेश नम्बर 1 सहयोग गरेको थियो। हामीले झन्डै 50+ घर परिवारहरूलाई माछा व्यवसायमा हामीले लगायौँ र हल्दीबारी गाउँपालिकाभित्र आयुषमा रहेको माछालाई निषेध गर्नुपर्छ या चाहिँ जिन्दै माछा किनेर खाने गरी हामीले बनाउने गरी हामीले यो एउटा नारालाई कार्यान्वयन गर्नको लागि आज झन्डै 30-40 बिघाभन्दा बढी जमिनहरूमा माछा व्यवसाय गरेर 50 बढी ले त्यहाँ आबद्ध हुनुभएको कुरा म यहाँहरूको बिचमा राख्न चाहन्छु। हामीले भूमिगत सिँचाइ भनेर हामीले करिब 1000 बढी कृषक परिवारहरूलाई हामीले चाहिँ सिँचाइको मोटरहरू बाँड्यौँ र आज त्यहाँबाट 1500 2000 जमिनहरू सिँचाइ भएका छन्। हिजो हामी निर्वाचित भएर आउँदा चाहिँ कयौँ किलोमिटरसम्म खाली देखिन्थे, आज 2-3 त्यो सिँचाइबाट मोटरहरूबाट सिँचाइ गरेर कम्तीमा 2 सकिँदा पनि 3 खेती लगाएको अवस्था छ। हामीले पशु नस्ल सुधार कार्यक्रम मार्फत सुत्केरी भएका गाई भैँसीहरूलाई प्रोत्साहन स्वरूप 1000 सुत्केरी भत्ता पनि हामीले कार्यक्रम सञ्चालन गर्यौँ र हामीले भुतुनी तथा भुसुडी खोला सिँचाइमा झन्डै 3 पक्की नाला गत वर्ष नेपाल सरकारबाट विशेष अनुदान स्वरूप हामीले बजेट ल्याएर हामीले त्यो कामहरू गरिरहेको अवस्था म यहाँहरूको बिचमा राख्न चाहन्छु। हामीले पर्यटकको क्षेत्रमा भेलागढी सामुदायिक वनको हातभित्र लोकतान्त्रिक साहित्य स्मृति पार्क आधारभूत संरचनाहरूको निर्माण कार्य अब करिब करिब अन्तिम चरणमा पुगिरहेको अवस्था म यहाँहरूको बिचमा राख्न चाहन्छु। हामीले हल्दीबारी गाउँपालिका, बिर्तामठ र भद्रपुरको समेत त्यहाँका नागरिकहरूलाई सेवा सुविधा पुग्ने गरी यो 3 पालिकाको सेन्टर पुगेको ठाउँमा आज पार्कको निर्माण गरेका छौँ। हिजो दिउँसै आङ त्यो पार्कभित्र जाँदाखेरि जङ्गलमा जाँदा दिउँसै आङजिरिङ्ग हुन्थे, तर आज तपाईँको चाहिँ त्यहाँ पार्कमा झन्डै 20-25 मान्छेहरूले चटपटेहरू बेच्नुहुन्छ, केही 15-20 मान्छेहरूले आइसक्रिम लगायत बाहिर पनि 8-10 दोकानहरू खोलेका छन् भन्दा त्यहाँ आज झन्डै 50-100 मान्छेहरूले रोजरोटी पाएको अवस्था छ। त्यो गर्दा हामीले द्रोणाचार्य पर्यटकीय मार्ग भनेर जलथल जङ्गलको 9.5 बाटोलाई हामीले एउटा पर्यटकीय सडकको रूपमा हामीले त्यहाँनिर मार्गलाई पर्यटकीय मार्ग त्यहाँ खोलिसकेको अवस्था छ। हल्दीबारी गाउँपालिकाको 4 रहेको पाथिभारा पर्यटक क्षेत्रलाई धार्मिक पार्कको रूपमा विकास गरेर लानको लागि हामीले त्यसलाई पनि अगाडि बढाएका छौँ। हामीले हल्दीबारी 5 रहेको सोडागन्धी सिमसार क्षेत्रलाई पनि र जैविक चिडियाखानाको रूपमा विकास गर्ने गरी हामीले कार्यक्रम अगाडि बढाएका छौँ। हामीले धनुष पोखरीलाई पनि अगाडि बढाएका छौँ। हामीले पूर्वाधार क्षेत्रमा अहिलेसम्म हामीले प्रथम गाउँसभाले काठे पुल मुक्त गाउँपालिका घोषणा गर्ने भनेर हिजो हामीसँग जलथलहरूमा काठका पुलहरू थिए, काहीँ एउटा काठको फट्टा निक्लिँदा एम्बुलेन्स नजाने, कहिले काहीँ नयाँ मान्छेहरू गाडीमा आउँदाखेरि गाडी रोकेर हिँडेर जानु पर्थ्यो। आज हामीले 97 स्ल्याब कलपटहरू हामीले निर्माण गरेको अवस्था म यहाँहरूको बिचमा राख्न चाहन्छु। हामीले सडक कालोपत्रे हामीले झन्डै 80 कारणीमा कालोपत्रे सडकहरू ठेक्का लगाएका छौँ र हाम्रो निर्माण भइसकेका सडकहरू झन्डै हामीसँग 43-44 सडकहरू निर्माण भइसकेका छन्। वार्ड नम्बर 2 र 3 पर्ने रमाइलो चोकदेखि गरामुनि जोड्ने 8 सडक, रमाइलो चोकबाट उत्तर लक्ष्मीमावि हुँदै पाराखोपीबाट गारामुनिसम्म जोड्ने 8 सडक कालोपत्रे सम्पन्न भइसकेको कुरा म यहाँहरूको बिचमा राख्न चाहन्छु। वार्ड नम्बर 2 पर्ने पिपल चोकबाट हल्दीबारी स्कुल चोक हुँदै गङ्गाबाथसम्म जाने करिब 5 सडक कालोपत्री सम्पन्न भइसकेको छ। वार्ड नम्बर 3 मा पर्ने मेजरनी चोकबाट कन्ट्रोल बटन हुँदै फेरि चिनीमाया चोकतिर जाने 4200 भनेको 4 किलोमिटर 200 मिटर कालोपत्रे सडक सम्पन्न भइसकेको कुरा म यहाँहरुको बीचमा राख्न चाहन्छु। त्यस्तै खारसाङबारीबाट मंगलबारे अधिकारी चोक 6.5 किलोमिटर बाटो कालोपत्रे सम्पन्न भइसकेको छ। गोल्ला प्रहरी बीच दक्षिणबाट आसामोड हुँदै उलागी मार्ग जोड्ने सडक 6.5 किलोमिटर कालोपत्रे सम्पन्न भइसकेको छ। देउनियाबाट पारखोपी हुँदै खारसाङबारी सडक कालोपत्रे आयोजना 4 किलोमिटर सम्पन्न भइसकेको छ। त्यस्तै उलागी सडक 9.5 किलोमिटर सडक कालोपत्रे भइसकेको छ गरेर हामीले 44.44 किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको अवस्था म यहाँहरुको बीचमा राख्न चाहन्छु। त्यस्तै निर्माणको क्रममा रहेको वार्ड नम्बर 1 मा पर्ने जनजागृति माविबाट किरा चोक हुँदै फागुनन्द चोकसम्म जाने सडक र चकला चोकबाट राम जानकी मन्दिर जाने सडक 8.5 किलोमिटर सडक अहिले कालोपत्रे हुने चरणमा रहेको कुरा म यहाँहरुको बीचमा राख्न चाहन्छु। वार्ड नम्बर 4 र 5 को मंगलबारेबाट धनुष हाइस्कुल जोड्ने सडक कालोपत्रे आयोजना करिब 2 किलोमिटर र वार्ड नम्बर 4 र 5 को केदार उप्रतिको घरबाट बडौसा चोक हुँदै कञ्चनसिरी जाने करिब 2 किलोमिटर सडक र वार्ड नम्बर 3 मा पर्ने कुलुङ्गे चोकबाट ढडो बजार हुँदै जम्मा चोक र जोड्ने हुलाकी सडक करिब 5 किलोमिटर खारसाङबारी मंगलबारे अधिकारी चोक सडक कालोपत्रे आयोजना र म्याम मार्ग 9.5 किलोमिटर अहिले कालोपत्रे हुने चरणमा रहेको म यहाँहरुको बीचमा राख्न चाहन्छु। र यी सबै सडकहरूको अगुवाई हिजो हाम्रो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हुँदा हामीले त्यहाँबाट समपूरक अनुदान विशेष अनुदान र त्यहाँबाट तराई मधेस भन्ने कार्यक्रम पाइन्छ यी कार्यक्रमहरूबाट लिएका छौँ। आज यी कामहरूको जस अरूले प्रचार गरिरहेका छन् कुन शीर्षकबाट आयो पैसा कहाँबाट आयो यहाँका चाहिँ कयौँ मान्छेहरूलाई चाहिँ कतिपय उसमा पत्तो पनि छैन त्यो भएको कारणले गर्दा यी कामको जसहरू हामीले नेकपा एमालेको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हुँदा र तत्कालीन मुख्यमन्त्री शेरधन राई हुँदा हामीले केन्द्र सरकार र प्रदेश सरकारको अनुदानमा र गाउँपालिकाको केही सहयोगमा यी सडकहरू काम भइरहेको कुरा म यहाँहरूको बीचमा राख्न चाहन्छु। भवन निर्माण आज हामी जहाँ पत्रकार सम्मेलन गरिरहेका छौँ आज यो हाम्रो गाउँपालिकाको प्रशासनिक भवन हो। हामीले यो भवनमा तत्कालीन युवराज खतिवडा अर्थमन्त्री युवराज खतिवडासँग समन्वय गरेर हामीले 2 वर्ष 1 करोड रुपियाँ रकम लिएर यो प्रशासनिक भवन हाम्रो पहलमा यसरी काम सम्पन्न भइरहेको कुरा म यहाँहरूको बीचमा राख्न चाहन्छु। हामीले 3 नम्बर वडा कार्यालय भवन निर्माण हामीले जीविसबाट प्राप्त पहिलो आर्थिक वर्षमा जीविसमा रहेका कोषबाट त्यहाँबाट प्राप्त गरेको रकमले हामीले वडा नम्बर 3 को कार्यालय हामीले सम्पन्न गर्यौँ र 5 नम्बर वडा कार्यालय निर्माणको क्रममा भएको कुरा यहाँहरूको बीचमा राख्न चाहन्छु। वार्ड नम्बर 3 र 5 मा पर्ने आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माण भइसकेको छ। वार्ड नम्बर 2 मा गरिब तथा विपन्न परिवारलाई सामूहिक आवास भनेर हामीले यही मासतिर तराई मधेस समृद्धि कार्यक्रम मार्फत 16 रकम लिएर 13 वटा आवास निर्माण सम्पन्न गरेका छौँ। हामीले पालिकाले विभिन्न स्थानमा गरिब तथा विपन्न परिवारको लागि 33 वटा आवास निर्माण हामीले निर्माण गरेर हामीले सारा नेपालसँग साझेदारीमा हामीले त्यो निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसकेका छौँ। हल्दीबारीमा नमुना माध्यमिक विद्यालयको भवन निर्माण गरिसकेका छौँ। लक्ष्मीमावीमा 18 वटा तल व्यावसायिक सडर सहित विद्यालयलाई आमदामीको स्रोतसँग जोड्ने गरी र माथि पठन पठनको कक्षा कोठाहरू हामीले सम्पन्न गरेर भवनहरू निर्माण गरिसकेका छौँ। अन्य विभिन्न विद्यालयहरूमा गरेर हामीले 13 वटा विद्यालयमा भवनहरू निर्माण गरिसकेका छौँ। जागृति हल्दीबारी गाउँपालिकाभित्र पर्ने जागृति क्याम्पस भवन निर्माण हामीले सम्पन्न गरिसकेका छौँ। हामीले 25 सडकहरू झन्डै सडक ग्राभेल 125 किलोमिटर जति सडक ग्राभेल गरेका छौँ भने स्तर उन्नति 85 किलोमिटर भन्दा बढी सडकहरू हामीले स्तर उन्नति गरेका छौँ। हामीले खाने पानीको क्षेत्रमा 86 किलोमिटर खाने पानी हामीले नेपाल सरकारबाट विशेष अनुदान स्वरूप 2 करोड रुपियाँ रकम लिएर हामीले 86 किलोमिटर खाने पानी पाइप विस्तार गरेको कुरा म यहाँहरूको बीचमा राख्न चाहन्छु। त्यो विशेष अनुदान स्वरूप अति विपन्न र मेची समुदायलाई लक्षित गरेर हामीले 500 विपन्न घरधुरीकरलाई निशुल्क खाने पानी जडान गर्ने कार्यक्रम अगाडि बढाएको कुरा म यहाँहरूको बीच राख्न चाहन्छु। र हामीले यो 5 वर्ष काम गरिरहँदाखेरि हामीले यी खालका कार्यक्रमहरूलाई हाम्रो नेकपा एमालेको तर्फबाट बहुमत सहित गाउँपालिकाको कार्यपालिकामा हामीले नेतृत्व गरिरहँदा बहुमत सहित गाउँपालिकामा हाम्रो पार्टी नेकपा एमालेको तर्फबाट हामी उपस्थिति भइरहँदा र हाम्रो पार्टी सरकारमा हुँदा हाम्रा प्रधानमन्त्री केपी ओलीको सरकार र मुख्यमन्त्री शेरधन राईको सरकार हुँदा हामीले यी दुवै सरकारहरूसँग समन्वय गरेर यी कामहरूको अगुवाई हामीले गरेको कुरा म यहाँहरूको बीचमा राख्न चाहन्छु। र हामीले यी कार्यक्रमहरू चलाइरहँदा हामीले अरू पनि थुप्रै कार्यक्रमहरू हामीले सञ्चालन गरेका छौँ, केही छुटेका छन्। हामीले पहिलै वर्षबाट चाहिँ गाउँपालिकाका कर्मचारी, कति स्थानीय कर्मचारी हुनुहुन्छ, विद्यालयका बाल शिक्षकहरू, त्यहाँका विद्यालयका कर्मचारीहरू, सहयोगीहरूलाई पहिलै वर्षबाट संविधानमा व्यवस्था गरे अनुसारको श्रमणमा व्यवस्था भएको सेवा सुविधा सम्भवतः 753 वटा गाउँपालिका मध्येमा हल्दीबारीले पहिल्यैबाट सुरु गरेको कुरा म यहाँहरूको बीचमा राख्न चाहन्छु। उहाँहरू सेवा गर्ने अनि सेवा सफा गरेर खाली हात जानुपर्ने स्थितिलाई हामीले उहाँले जुन दिनबाट नियुक्ति गर्नुभएको त्यो दिनबाट 1,000 रुपियाँको दरले कति महिना हुन्छ उहाँ विदा भएर जाँदा उहाँलाई एउटा कोषको पनि व्यवस्थापन स्थानीय कर्मचारी कल्याण कोष स्थापना गरेर हामीले त्यहाँ 25 लाख रुपियाँ पैसा रकम छुट्याइदिएर त्यो सञ्चालन गरेको कुरा म यहाँहरूको बिचमा राख्न चाहन्छु। र यहाँका स्थानीय बजारहरूमा बजारको सुन्दरता झल्काउनलाई हामीले इन्टरलकहरू बजारमा सोलरहरूको पनि हामीले सोलर लाइटहरू बेलुका साँझसम्म बजारहरू सहज तरिकाले लाग्ने गरेको त्यो खालको पनि वातावरण बनाएको कुरा म यहाँहरूको बिचमा राख्न चाहन्छु। र यी कामहरू हामीले प्राप्त गरेका छौँ। आज हामीले एकाधोकात हामीले बुझिरहेका छौँ। म शिक्षा समितिको अध्यक्ष म आफूले आफ्नो अगुवाईमा नेकपा एमालेको अगुवाईमा यी कामहरू पहल गरेर जाँदा आज कतिपयले यी कुराहरू प्रचार गरिरहेको अवस्था छ। त्यो भएकोले गर्दा म सम्पूर्ण हल्दीबारीका नागरिकहरूलाई म यो निर्वाचनको संघारमा प्रचार गर्न सक्छन्। यी सबै कामका जसहरू हामीले पहल गरेर लिएको कारणले गर्दा यो नेकपा एमालेको अगुवाईमा नेकपा एमालेको प्रतिनिधिहरूको तर्फबाट र नेकपा एमालेको तत्कालीन सरकार हुँदा गरेका कामहरू भएको कारणले गर्दा भ्रम नपर्नको लागि म सम्पूर्ण हल्दीबारीका नागरिकहरूलाई अनुरोध गर्न चाहन्छु। काहीँ समाउने ठाउँ नभएका, पक्रिने ठाउँ नभएका, कहिले योजना माग्न मन्त्रालय नपुगेका, कहिले तपाईँको चाहिँ योजना माग्नको लागि काहीँ कतै कसरी पहल गर्नुपर्छ भन्ने कुरा पनि तरिका समेत ज्ञान नभएका मान्छेहरूले तपाईँको आज मैले गरेको भनेर प्रचार गरिरहेका छन्। पैसा मन्त्रालयबाट कुदेर आउँदैन, चिठमा लेखेको भरमा, सामाजिक सञ्जालमा लेखेको भरमा बजेट आउँदैन। त्यहाँ समन्वय गर्न सक्नुपर्छ, त्यहाँ पनि चित परिचित हुनु पर्यो। यो प्रयोजनको लागि हामीलाई पैसा चाहिएको छ भन्नु पर्यो, आफ्नो प्रस्तावना पेश गर्नु पर्यो। त्यो भएको कारणले गर्दा यी सबै तत्कालीन केपी ओली सरकार हुँदा हामीले एउटा हाम्रो सरकार हुँदा र हामीले स्थानीय सरकारको प्रतिनिधित्व गरिरहँदा म आफूले यो कामको अगुवाई गरेको कुरा म यहाँहरूको बिचमा राख्न चाहन्छु। र कार्यक्रममा यहाँहरू सहभागी भइदिनु भएको छ। हामीले 5 वर्षसम्म गरेका कामहरू हामीले काहीँ कतै चढाइ बढाइ नगरिकन हामीले जे यथार्थ हाम्रो पहलमा गर्यौँ यी कामको जसहरू लिँदा मैले अध्यक्षज्यू र उपाध्यक्षको ज्यूको विषयमा मैले यहाँहरू सबै जानकार हुनुहुन्छ, मैले धेरै बताउनु पर्दैन। उहाँले 5 वर्ष हल्दीबारी गाउँपालिकाबाट राज्यले दिएको सुविधा उपभोग गर्नुभयो। उहाँले हल्दीबारी गाउँपालिकामा कसरी कानुन बनाउनु पर्छ, कसरी नीति तथा कार्यक्रम के हो, बजेट के हो, पत्तो नपाइकन उहाँले 5 वर्ष बिताउनु भएको छ। उहाँले काहीँ समन्वय पक्रिने ठाउँ नभएको कारणले गर्दा उहाँले अनभिज्ञता भएकै कारणले उहाँले कतिपय कुराहरूको कामको चाहिँ उहाँले जस पाउने गरेको स्थिति छैन। बरु तपाईँहरूलाई आज मैले खुलेर भन्नुपर्छ, आज जति पनि गाउँपालिकाबाट मुद्दाहरू कति कयौँ मुद्दाहरू कहाँ मुद्दा भएका छन्, कतिपय कुद्दाहरू भएका छन्, उहाँले संस्थामा आफू संस्थाको अध्यक्ष भएर संस्थाको गरिमा पनि बचाउन सक्नु भएको छैन। उहाँले गाउँपालिकाका कर्मचारीहरूबाट शाखाहरूबाट सूचनाहरू लिने र ती सूचनाहरू बाहिर मान्छेहरूलाई कुन सूचना दिन मिल्ने कुन दिन नमिल्ने र उहाँले कयौँ योजनाहरूमा आज हामी 13 जनाको कार्यपालिका छ, 10 जना साथीहरू एकतिर उभिँदा पनि बहुमत सदस्यहरू कार्यपालिकामा हुँदाहुँदै उहाँ फरक मत राखेर अहिले पनि गाउँपालिकाको माइनुक पल्टाएर हेर्ने भने उहाँले आधा दर्जन भन्दा बढी एजेन्डाहरूमा फरक मत राखेर जानुभएको छ। यो भनेको यो व्यवस्था नबुझेको र आफू अध्यक्ष भइसकेपछि अध्यक्ष साझा हुनुपर्छ र बराबरी भएको खण्डमा मात्रै अध्यक्षज्यूले मतदान गर्ने गरी कानुनमा व्यवस्था छ। त्यो गाउँपालिकाको हकमा मात्रै होइन, एउटा सहकारीको हकमा, हरेक सङ्घ संस्थाको हकमा जोडी कमिटी हुन्छ र अध्यक्षले बराबरी भएको ठाउँमा मात्रै मतदान गर्ने हो। तर उहाँले त दुईटै बहुमत साथीहरूले यो हुँदैन भन्दा भन्दै हुन्छ भन्दा भन्दै उहाँले यो हुँदैन भनेर फरक मत राखेर हिँड्नु भएको छ। कतिपय केसहरूमा गाउँपालिकामा बनिएका संरचनाहरू तपाईँको चाहिँ अख्तियारमा लगेर मुद्दा हाल्ने कुरामा गाउँपालिकाको अध्यक्षज्यूले अवरोध गर्नुभएको छ। उपाध्यक्षज्यूले त्यसको कामको जस नेकपा एमाले प्राप्त गर्छ, उपाध्यक्षले प्राप्त गर्छ भनेर कयौँ योजनाहरूमा अध्यक्ष स्वयं लागेर त्यो अवरोध गर्नुभएको कुरा म यहाँहरूको बिचमा राख्न चाहन्छु। त्यो भएको कारणले उहाँले राज्यले दिएको सुविधा प्रयोग गर्नुभयो, गाउँपालिकाको नीति तथा कार्यक्रम के हो, बजेट के हो, कसरी बनाउनु पर्छ, कसरी गर्नुपर्छ, कसरी कानुन बनाएर कार्यान्वयन गर्नुपर्छ भन्ने कुरा उहाँ मलाई लाग्छ अहिले पनि उहाँ सिक्दा सिक अनभिज्ञता हुँदाहुँदै उहाँ बाहिर चाहिँ कार्यकाल सिद्धाउनु भएको छ। त्यो भएकोले गर्दा यी कामका जसहरू यी कामहरूको अगुवाईहरू यी सारा नेकपा एमाले र नेकपा एमालेको प्रतिनिधिले हामी भन्दा गरेको कुरा म यहाँहरूको बिचमा राख्न चाहन्छु। यो कतिपय योजनाहरू चाहिँ गाउँपालिकाको बजेट केही पर्सेन्टमा भएको छ, त्यो हामी सबैको साझा हो। तर यी कतिपय सबै हामीले अहिले उठाएको भेलागढी पार्कमा लगानी भएको पैसा प्रदेश सरकार र केन्द्र सरकारको, त्यहाँ गाउँपालिकाको पैसा लगानी भइसकेको अवस्था छैन। यी कालोपत्रे सडकहरूमा समपूरक कोषबाट हामीले प्राप्त गरेका हौँ, कुन सडक कुन कोषबाट कहाँबाट पैसा आयो भन्ने कुरा पनि समगत अध्यक्षज्यूलाई थाहा छैन। त्यो भएको कारणले गर्दा यी सबै नेपाल सरकारबाट प्रदेश सरकारबाट राज्यले हामीलाई दिने समानीकरण अनुदान गाउँपालिकालाई दिने अनुदान देखि बाहेक अरु दुई तीनवटा शीर्षकमा पैसा दिन्छ। एउटा तराई मध्ये समृद्धि कार्यक्रम भन्छ, अर्को एउटा विशेष अनुदान भन्छ, र हामीले कम्प्युटर कहाँबाट किन्यौँ विशेष अनुदानबाट ल्यायौँ, हामीले खाने पानीको पाइप विस्तार कहाँबाट गर्यौँ हामीले विशेष अनुदानबाट ल्यायौँ, एक वर्ष दुईटा वर्षको कार्यक्रम त्यहाँ गयो, अर्को वर्ष हामीले भुतुनी र भुसुडी सिँचाइमा 2 करोड पैसा लिएर अहिले काम भइरहेका छन्। हामीले यी कालो पत्र सडकहरू कहाँबाट ल्यायौँ भन्दा समपूरक कोषबाट, प्रदेश सरकार र नेपाल सरकारको समपूरक कोषबाट ल्यायौँ। हामीले बनाएको पार्क चाहिँ हरेक पालिकामा एउटा पर्यटक क्षेत्र बनाउने पर्यटन मन्त्रालयको जुन 5 करोडको गृह योजना हो त्यो कार्यक्रम अनुसार त्यहाँ भएको छ। त्यो भएकोले गर्दा यी कतिपय कामहरू चाहिँ हामीले बजेटको पनि हिसाबले गाउँपालिकाभन्दा बाहिरबाट ल्याउने कुरामा पहल गर्यौँ र यो कार्यक्रम गर्नुपर्छ भनेर आज मैले तपाईँहरूको बिचमा वाचन गरेको कार्यक्रम यो हाम्रो भिजन हो, हामीले लिएको कुरा हो। त्यो भएको कारणले गर्दा चाहिँ उहाँले अध्यक्ष भएको हिसाबले यसको सम्बन्ध अपूर्णत्व लिनुहोला, तर यो कामको जस चाहिँ नेकपा एमालेका हामी प्रतिनिधिहरूले र म आफूले गरेको कुरा म यहाँहरूको बिचमा राख्न चाहन्छु। र हल्दीबारी गाउँपालिकाको न्यायिक समितिको बुझाइमा कतिपय नागरिकहरूको चाहिँ यो अदालतै हो कि भन्ने गरेको छ। हामीले कतिपय मुद्दाहरू आउँदाखेरि तत्कालीन अवस्थामा हामीले जनतालाई सेवा दिँदा त्यसलाई लेन्दी नगरिकन त्यसलाई बढाएर नलैकन त्यो समस्या आउँदा समाधान पनि सँगै आएको हुन्छ, त्यहाँ पहिचान गर्न सक्यो भने धेरै लामो समयसँग राखिरहनु पर्दैन। त्यो भएकोले गर्दा हामीले तत्कालीन न्यायको क्षेत्रमा हल्दीबारी गाउँपालिकाबाट जति आउनु भएको छ सबैलाई तत्काल न्याय दिएर पढाउने काम गरेका छौँ। सम्भवतः हामीले धेरै मुद्दाहरू स्पोटमै गएर मिलाएको कुरा म यहाँहरूको बिचमा अब यो पछिल्लो क्रममा चाहिँ जुन चाहिँ परामर्शबाट आएको सरकारको कारणले गर्दा हाम्रा कतिपय बहुवर्षीय योजनाहरूमा चाहिँ नेपाल सरकारबाट प्राप्त गर्नुपर्ने पैसा र प्रदेश सरकारबाट हिजो उहाँहरूले प्रतिबद्धता जाहेर गरेर हामीलाई जुन साझेदारी योजनाहरू हामीले सञ्चालन गरेका थियौँ त्यहाँ चाहिँ अहिले केही रकमहरू नआएको कुरा म यहाँहरूको बिचमा राख्न चाहन्छु। र अहिले गाउँपालिकाको आसपासको बाटो हामीले यो आगामी आर्थिक वर्षको लागि चाहिँ यो पुष मसान्तसम्म माघ मसान्तसम्म म्याद राखेर नेपाल सरकार र प्रदेश सरकारले सूचना निकालेको थियो, त्यो सूचनाको गाउँपालिकाको अध्यक्षले पत्तै पाउनु भएन, उहाँले यो खालको ध्यान उहाँको जाँदैन। त्यो भएको कारणले गर्दा मैले समपूरक कोषबाट र तराई मधेश र विशेष अनुदानमा गाउँपालिका आसपासमा ड्रेन बनाउने, गाउँपालिका आसपासमा चाहिँ संरचनाहरू बनाउने गरी कालो पत्र बनाउने गरी सिफारिस गरेको र यो गाउँपालिका आसपासमा चाहिँ बेलुका पनि उज्यालो होस् भनेर सोलर लाइटहरू लगायत 4 योजना माएको कुरा म यहाँहरूको बिचमा राख्न चाहन्छु। त्यो चाहिँ माग गरेर पठाइसकिएको छ, त्यो आगामी आर्थिक वर्षमा त्यो सिस्टममा हामीले माएको भन्दा बाहिर हाल्नु मिल्दैन माथिबाट, किन उहाँहरूले माथिबाट माएको हुन्छ सूचना निकालेको हुन्छ। त्यो भएकोले गर्दा 1 महिनाभित्रमा चाहिँ यो सम्पर्क गर्नु पर्थ्यो, त्यो योजना पठाइसकेको कुरा म यहाँहरूको बिचमा राख्न चाहन्छु। हामीले यो कार्यक्रम सञ्चालन गरेको 4 वर्ष भएको छ, हामीले हल्दीबारी गाउँपालिकाभित्र आज हामीले कम्प्युटर शिक्षकहरू जो गऱ्यौँ निशुल्क शिक्षा गऱ्यौँ, हामीले जो 12 कक्षासम्म गरेका छौँ, यो चाहिँ हामीले 3-4 वर्षको रेगुलर उसमा हेर्ने भने हामीले यो कार्यक्रम हिजो 11-12 कक्षा पढ्नको लागि बिरतामर जानुपर्ने अवस्था थियो, भद्रपुर जानुपर्ने अवस्था थियो, अहिले चाहिँ यो गाउँपालिकाभन्दा बाहिरबाट पनि यो गाउँपालिकाभित्रको 11-12 कक्षा निशुल्क हामीले लिइसकेपछि विद्यार्थीहरूको चाप चाहिँ निकै बढेर गएको अवस्था छ। र समग्र रूपमा भन्ने हो भने मैले त्यहीँ जोडेर भन्ने हो भने आज हामीले कम्प्युटर शिक्षक करारमा तपाईँको चाहिँ प्राविबाट मावि चलेका प्राविबाट आधारभूत चलेका विद्यालयहरूमा विषयगत शिक्षक थिएनन्, त्यहाँ पनि हामीले शिक्षकको व्यवस्थापन गर्दाखेरि आज झन्डै 250 भन्दा बढी हाम्रा स्थानीयवासीहरूलाई हामीले रोजीरोटीसँग जोड्न सफल भएका छौँ। मैले अघि तपाईँहरूलाई ल्याबको कुरा गरेँ, आज 3 गाविसमा ल्याब सञ्चालन गर्दा 9 मान्छेले रोजीरोटी पाउनु भएको छ। हामीले तपाईँको चाहिँ कम्प्युटर शिक्षकहरू 32 हुनुहुन्छ, हामीले वाडाहरूमा पनि कम्प्युटरबाट सेवा दिने गरी उहाँहरू शुद्ध गर्दा हामीले 32 गरेका छौँ। त्यस्तै यो गुरुहरू कराटेकाहरू 9 हुनुहुन्छ, आज यी सबै जोडेर हिँड्दा झन्डै 250 हारारीमा हल्दीबारी गाउँपालिकाले यहाँका नागरिकहरूलाई रोजीरोटीसँग जोडेको छ। मैले अघि भने हामीले क्यान्टिन सञ्चालन गऱ्यौँ, क्यान्टिनले हामीले क्यान्टिन मात्रै खोलेनौँ, त्यो क्यान्टिनले त्यहाँका भाइ बहिनीहरूलाई फ्रेस ताजा खाजा खुवायो भने त्यहाँ एउटा क्यान्टिनमा 3-4 मान्छेले रोजीरोटी पाएको अवस्था छ। त्यो भएकोले गर्दा हामीले लिएका कार्यक्रमहरू रोजीरोटीसँग पनि जोडिएको कुरा म यहाँहरूको बिचमा राख्न चाहन्छु।
पक्कै पनि झापामा 15 स्थानीय पालिका रहेका छन्। 15 पालिका मध्ये हल्दीबारी गाउँपालिकाले पनि जनताको मन जित्ने गरी काम गरेको छ। सीमित बजेट, सीमित स्रोत साधन र भौगोलिक विकटताको कारणले पनि धेरै ग्रामीण क्षेत्र परेका कारणले पनि त्यहाँ विकास निर्माणका कामहरू द्रुत गतिमा अगाडि बढाउन धेरै चुनौती थिए। त्यसका बावजुद पनि जनप्रतिनिधिको 5 वर्ष कार्यकाल उल्लेखनीय मान्न सकिन्छ। अहिले हल्दीबारीमा जनतामा जनप्रतिनिधि प्रति आशा फैलिँदै गएको छ। जनप्रतिनिधिले साँच्चीकै काम गर्ने हो भने देखिने गरी र जनताको मन जित्ने गरी काम गर्न सकिन्छ भन्ने एउटा उदाहरण हल्लीबारी गाउँपालिका पनि बन्न सफल भएको छ। आगामी निर्वाचन आउँदैछ र आगामी निर्वाचनमा पनि जनताको भावना अनुसार जनताको चाहना अनुसार काम गर्ने जनप्रतिनिधिलाई त्यहाँका जनताले चुन्नु होला र निर्वाचित गरेर पठाउनु होला। हाम्रो पनि शुभकामना छ। समृद्धि नै अबको एक मात्रै विकल्प हो र यसलाई जसले शिरोधार्य गरेर जनताको मन जितेर काम गर्न सक्छ अथवा जनताको भावना अनुसार काम गर्न सक्छ भन्ने तपाईँहरूलाई लाग्छ, त्यस्तो जनप्रतिनिधिलाई निर्वाचित गरेर पठाउन हाम्रो पनि अनुरोध छ। हवस् त, अहिलेलाई कार्यक्रम हल्दीबारी खबर यति नै। हामी अर्को अङ्कमा फरक विषय वस्तुका साथ अर्को कार्यक्रम लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प विदा चाहन्छु। नमस्कार।